ने जितनी भी फिल्मों में काम किया उतनी ही पुरकशिश नजर आईं। अब इतनी खूबसूरत खातून को भला कौन भाभी कहना पसंद करेगा। इस रिपोर्ट की तफसील पढ़ने के लिए आप हमारी वेबसाइट विजिट कीजिए, पता है urduvoa.com। सादिया असद, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।
पाकिस्तान में इस रात के 9:30, भारत में 10 और यहाँ हमारे स्टूडियोज की घड़ियों में दिन के 12:30 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक और बुलेटिन के साथ। भारतीय जनता पार्टी के मुमताज लीडर नरेंद्र मोदी ने इल्जाम लगाया है कि भारतीय कश्मीर में पंडितों से मजहब की बुनियाद पर इम्तियाजी सलूक किया जा रहा है। नई दिल्ली से सुहेल अंजुम ने ये रिपोर्ट भेजी है।
नरेंद्र मोदी ने अपनी इंतखाबी मुहिम में शिद्दत पैदा करते हुए नेशनल कॉन्फ्रेंस के लीडर और मरकजी वजीर फारूक अब्दुल्ला पर जारहाना हमला किया और इल्जाम आयद किया कि भारत में कश्मीर वो जगह है जहां सेकुलरिज्म को सबसे ज्यादा चोट पहुंचाई गई। उन्होंने ये भी कहा कि कश्मीरी पंडितों को मजहब की बुनियाद पर उनके घरों से निकाला गया। वो फारूक अब्दुल्ला की उस तकरीर पर रद्देअमल जाहिर कर रहे थे जिसमें उन्होंने कहा है कि अगर भारत में सेकुलरिज्म नहीं रहा तो भारतीय कश्मीर भी उसके साथ नहीं रहेगा। फारूक अब्दुल्ला ने इतवार के रोज श्रीनगर में एक इंतखाबी जलसे में तकरीर करते हुए बीजेपी लीडर गिरिराज सिंह के इस बयान का हवाला देते हुए कि जो लोग मोदी को वोट ना दें उनकी जगह भारत में नहीं पाकिस्तान में है, कहा था कि मोदी को वोट देने वाले बकौल उनके समुन्दर में डूब जाएं। पीर के रोज नरेंद्र मोदी के दफ्तर से एक वीडियो बयान जारी किया गया जिसमें मोदी ने फारूक अब्दुल्ला और उनके खानदान पर शदीद इल्जाम लगाए हैं।
भारत की हजारों साल की महान सेकुलरिज्म की परंपरा को सबसे बड़ी चोट, गहरी चोट अगर कहीं पड़ी है तो कश्मीर में पड़ी है, और वो भी श्रीमान फारूक अब्दुल्ला जी आपके पिताजी की राजनीति के चलते हुआ है। श्रीमान फारूक अब्दुल्ला जी आपकी राजनीति के चलते हुआ है। श्रीमान फारूक अब्दुल्ला जी आपके बेटे की राजनीति के चलते हुआ है। इस देश में कश्मीर एक ही है जहां से पंडितों को धर्म के आधार पर निकाल दिया गया। जो सूफी परंपरा की भूमि थी उसको आपने निजी राजनीतिक स्वार्थ के लिए संप्रदाय के रंग से रंग दिया है, और इसलिए आप कोई बयान करने वालों को, मोदी को वोट देने वालों को दरिया में डुबोने की बात करते हो। डूबना है तो किसने डूबना चाहिए, जरा दर्पण में अपना चेहरा देख लो।
नरेंद्र मोदी ने ये भी कहा कि सेकुलरिज्म हमारे खून में है और भारत कभी भी गैर रवादार मुल्क नहीं बन सकता। भारतीय कश्मीर के वजीर आला उमर अब्दुल्ला ने मोदी के इल्जाम का जवाब देते हुए कहा कि उन्होंने अपने बयान से तमाम कश्मीरियों की तौहीन की है। उनके मुताबिक ना तो उन्हें, न उनके खानदान को और ना ही कश्मीरी आवाम को नरेंद्र मोदी से सेकुलरिज्म का सर्टिफिकेट लेने की जरूरत है। उमर अब्दुल्ला ने यह भी कहा कि कश्मीरी पंडितों ने फारूक अब्दुल्ला के दौर में अपने घरों को नहीं छोड़ा, बल्कि उस वक्त छोड़ा था जब जगमोहन वहां के गवर्नर थे, और उनकी मालूमात के मुताबिक जगमोहन अब भी बीजेपी के साथ हैं। उन्होंने सियासी फायदा उठाने के लिए मोदी पर मसले कश्मीर को छेड़ने का इल्जाम लगाया और कहा कि मैं चाहता हूं कि कश्मीरी पंडित अपने घरों को वापस आ जाएं। सुहेल अंजुम, वॉइस ऑफ अमेरिका, नई दिल्ली।
भारत में इंतखाबी सरगर्मियां अपने उरूज पर हैं। मरकजी सतह पर इंतखाबात के मौजूदात के साथ साथ इलाकाई मसाइल भी इन इंतखाबात में एक अहम किरदार अदा कर रहे हैं। हमारे साथी दीपक दोभाल ने हैदराबाद में सियासी सूरतेहाल के बारे में एक तफसीली रिपोर्ट भेजी है, आइए सुनते हैं।
मेरा शहर लोगां सो मामूर कर रखिया जो तू दरिया में मन या समी। ये बानी शहर फाउंडर ऑफ हैदराबाद सिटी खुली कुतुब शाह का है जो पहले साहिब दीवान शायर हैं।
आज का हैदराबाद देखकर ये कहा जा सकता है कि कुतुब शाह ने हैदराबाद के लिए जो दुआ मांगी थी कि शहर इतना आबाद हो कि वो लोगों से ऐसे भर जाए जैसे दरिया में मछलियाँ, सही में पूरी हो गई है। आज हैदराबाद दुनिया भर में जाना जाता है। दुनिया की सबसे बड़ी इंफॉर्मेशन टेक्नोलॉजी कंपनियों के दफ्तर यहाँ हैं और अलग अलग मुल्कों के लोग यहाँ नज़र आते हैं। لیکن کیا ترقی کی یہ لہر اس پرانے شہر بھی پہنچی جہاں کے باشندوں کے لیے قطب شاہ نے یہ دعا مانگی تھی؟ اور اس سوال سے جڑی اس شہر کی سیاست کے بارے میں بات کریں گے، لیکن اس سے پہلے سمجھتے ہیں کہ حیدرآباد بدلا کیسے۔ حیدرآباد کے جانے مانے اردو اخبار سیاست کے مینیجنگ ایڈیٹر ظہیر الدین علی خان،
60s 70s 80s بہت زیادہ کمیونلائز ہو گیا تھا حیدرآباد۔ حیدرآباد کو بعض وقت نام یہ دیتے تھے کہ کرفیو آباد ہے یہ۔ 1983 میں جب کانگریس کی گورنمنٹ ختم ہوئی اور تیلگو دیشم آئی، اس کے بعد این ٹی راما راؤ کے بہت اسٹرانگلی پولیس سے ڈیل کرا، اور اس کے بعد حیدرآباد سے کرفیو ختم ہو گئی۔ حیدرآباد میں کمیونل رائٹس جو ہوتے تھے زیادہ تر پولیٹیکلی موٹیویٹیڈ ہے، وہ ختم ہو گئے۔ جو نیکسٹ فیز آیا ہے کالجز کو پرائیویٹائز کرنے کا، اس کی وجہ سے مسلمز بھی ایجوکیشن میں آئے۔ میں سمجھتا ہوں 67 یا 68 انجینئرنگ کالجز مسلمانوں کے ہیں فی الوقت، 40+ ایم بی اے کالجز ہے، بی ایڈ کالجز ہے، ایم سی اے کالجز ہے، اور اس کی وجہ سے حیدرآباد سے جو کمیونل کلر تھا وہ ختم ہو گیا۔ اور پھر سیکنڈ فیز جو آیا کالجز کھلنے کے بعد، ہائی ٹیک سٹی بنا حیدرآباد میں 98-99 میں۔ وہ ہائی ٹیک سٹی آنے کے بعد جو اوپننگ ملے، خاص طور پہ انگلش نوئنگ جو لڑکے لڑکیاں تھے، آج حیدرآباد کی ریونیو $34 بلین ہے ہائی ٹیک سٹی کی، تو بہت بڑا فرق آیا ہے۔
ہائی ٹیک سٹی بنا، ہزاروں نوکریاں لگی، لیکن پرانے حیدرآباد شہر کے لوگوں کو آج لگتا ہے کہ وہ اس دوڑ میں کافی پیچھے چھوٹ گئے ہیں۔ فاروق ہاشمی پرانے شہر کی گلیوں میں رہتے ہیں۔
جو گاؤں تھے وہ ڈیولپ ہو گئے، اب ہم گاؤں میں آ گئے۔ یہ گٹ کے سر وغیرہ، ہم بچپنے میں گاؤں کو جا رہے ہیں بولتے تھے، وہاں سے آنے والے گاؤں سے آ رہے ہیں بولتے تھے۔ آج میٹرو کا جنکشن وہاں بن گیا ہے، وہاں پہ سنگاپور سٹی بن گئی، اتنا ڈیولپمنٹ آ گیا، اس کو یہ لوگ ڈیولپ ہونے ہی نہیں دیتے۔
جب آپ ہائی ٹیک سٹی اور اولڈ سٹی کو دیکھتے ہیں تو کیا دماغ میں آتا ہے؟
ہم نا ان لوگوں سے کم 50 سال پیچھے محسوس کرتے ہیں، کیونکہ ایک مثال کے طور پہ ہائی ٹیک سٹی مادھو پور یا ایسی ایک دم چینج ہو گیا، وہاں پر ایک زمانے میں کچھ بھی نہیں تھا، پہاڑے تھے خالی۔
جیسے دنیا کے کئی شہروں کے ساتھ ہوا، پرانے حیدرآباد شہر کے لوگ آج ان دقتوں کے ساتھ رہ رہے ہیں جس کے بارے میں حیدرآباد کے نئے علاقوں کے لوگ سوچتے بھی نہیں۔
نالے بہت زیادہ بہتے ہیں یہاں پہ، مصیبتیں جھیل کے کر کے بیٹھے ہوئے ہیں سب، اپنے اپنے جگہ کریں گے کیا، اب ہمارے ہاتھ میں تو کچھ ہے ہی نہیں۔
کئی لوگوں نے ہم کو اپنا نام نہیں بتایا، اس کی ایک وجہ تھی لوگ کھل کر یہ نہیں کہنا چاہ رہے تھے کہ پچھلے 30 سالوں سے جو پارٹی یہاں سے جیت رہی ہے اس نے ان کے لیے کچھ خاص نہیں کیا۔ حیدرآباد کی سیاست پر 1984 سے آل انڈیا مجلس اتحاد المسلمین، جو کہ مجلس یا ایم آئی ایم کے نام سے جانی جاتی ہے، اس کی پکڑ ہے۔ مجلس ایک ہی خاندان کی پارٹی ہے اور پچھلے 10 سالوں سے اسد الدین اویسی یہاں سے قومی اسمبلی کے رکن ہیں۔ اس سے پہلے ان کے والد یہاں سے جیتا کرتے تھے، لیکن جب حیدرآباد شہر کے لوگ اپنے حالات سے خوش نہیں ہیں تو وہ ایم آئی ایم کو ووٹ دیتے کیوں ہیں؟ اس کی کئی وجہیں ہیں، ایک ہے عادت۔
میرا نام میاں بھائی ہے، یہ میں یہاں نہیں بولے تو ابھی بہت سال سے رہتا ہوں، میں کم سے کم 40-50 سال سے یہیں چھوں۔
اچھا یہ بتائیے، جب آپ ووٹ ڈالنے جائیں گے تو کیا دماغ میں آپ کے ہوگا، کیا سوچ کے ووٹ کریں گے؟
میں یہ سوچ کے ووٹ کروں گا کہ زمانے سے میں ایم آئی ایم کو ڈال رہا ہوں اور ایم آئی ایم کو ڈالوں گا۔
پرانے شہر کے کئی لوگ ایم آئی ایم کو اپنی پارٹی مانتے ہیں، اور اس کی ایک وجہ ہے کہ جب حیدرآباد میں فساد ہوتے تھے تب سے ایم آئی ایم نے اپنے آپ کو مسلمانوں کے حق کے لیے لڑنے والی پارٹی کے طور پر پیش کیا، اور آج بھی وہ مسلمانوں سے قوم کو بچانے کے نام پر ووٹ مانگتے ہیں۔ اسد الدین اویسی کی یوٹیوب پر اس تقریر سے آپ اندازہ لگا سکتے ہیں۔
سے کوئی سلمان نہیں ہو جاتا، سلمان ایک ایک بچہ موڈی کے سامنے کھڑے ہو کر کہے گا کہ تو قاتل ہے ہمارا، تو میری بہن کا قاتل ہے، تو ظالم ہے۔ یہ مزاج بن نہیں سکتا اتحاد المسلمین کا،
یہ مزاج۔ پرانے شہر کے حالات کے لیے سبھی پارٹیاں ذمہ دار ہیں۔ ایم آئی ایم کے جیتنے کی ایک وجہ یہ بھی ہے کہ باقی سیاسی جماعتیں حیدرآباد میں مضبوط امیدوار میدان میں نہیں اتارتی۔ فاروق ہاشمی،
آپ بتائیے، میں یا اسے 10 آدمی ووٹ دیے تو ان کا کیا فائدہ ہونے کا ہے؟ ووٹ بھی ضائع ہونے کا ہے، ان کو کچھ فائدہ نہیں پہنچنے کا ہے۔ سب کو معلوم ہے وہ ایک ہی پارٹی جیتتی، تو اب آپ بتائیے، اب ہم کیا کرنا ہے، آپ بتاؤ۔
اس بار جو پارٹی ایم آئی ایم کو تھوڑی بہت ٹکر دے رہی ہے وہ ہے مجلس بچاؤ تحریک، یعنی ایم بی ٹی
کے خلاف آپ آواز اٹھانے کے لیے کسی کو منتخب۔
لیکن جب ہم ایم بی ٹی کے ایک سیاسی جلسے میں پہنچے تو وہ بھی ترقی نہیں بلکہ ایم آئی ایم کی طرح قوم کے نام پر ہی ووٹ مانگتے نظر آئے۔
60 سال سے جو ناانصافی مسلمانوں کے ساتھ ہوتی آئی، اگر اس کے خلاف آواز اٹھانا ہے تو کل 30 اپریل کے دن آپ کو اپنے ووٹ کے ذریعے ایک نمائندے کو منتخب کرنا ہے۔